नेपालमा धुवा रहित र धुवा सहित दुवै तरिकाहरूबाट हुने सुर्तीजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसन र लत अमल सम्बन्धी सवाल सरोकारवालाहरूलाई आम संचार र बहसमा प्रस्तुत गर्दै यस सम्बन्धी नीति र व्यवहारमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान एनडीआरआई र किभु इन्टरनेसनल संघको प्राविधिक सहयोग एवं नेपाल अर्बुद रोग निवारण संस्था एनसीआरएस र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र एनएचईआईसीसी संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डीबीआईईए द्वारा संरचित श्रृङ्खलाबद्ध सवाल सरोकार केन्द्रित अन्तर्क्रियात्मक पाक्षिक नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्ति
नमस्कार रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस पछिल्लो एवं नवीनतम 12 खण्डमा हार्दिक स्वागत गर्दछौ म अचला
अनि म उपेन्द्र सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य र अभिलाषासँगै यो रेडियो प्रस्तुति लिएर आएका छौँ आज नेपालीहरूको लोकपर्व बडा दशैंको 8 दिन महाअष्टमी चाडबाडको माहौलमा हामी अधिकांश नेपाली छौँ तर यसपल्टको चाडबाड हाम्रा लागि विगतको जस्तो सहज पक्कै छैन कोरोना महामारीको प्रत्यक्ष परोक्ष प्रभावबीच मनाइँदै गरिएको यो चाडबाडलाई सुरक्षित र स्वस्थ रहेर मनाऊ हाम्रो तर्फबाट यही आग्रह अनि शुभकामना
प्रत्येक पाक्षिक अन्तरालमा नियमित प्रस्तुत गरिने यस रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको भाग सुरु गर्नु अघि दुई साता अघिको 11 भागमा हामीले सुर्तीजन्य वस्तु पदार्थको सेवनले हुने घातक रोग क्यान्सर र यसले स्वास्थ्य र आर्थिक पक्षमा पार्ने प्रभावका बारेमा सरोकारीहरूसँगको संवाद सुन्यौं
धूम्रपान र यो सुर्तीजन्य पदार्थ भनेको एउटा खतरनाक जिन्दगी बर्बाद गर्ने रासायनिक तत्व हो क्यान्सर रोग लागेपछि पैसा पनि गयो मान्छे पनि गयो दुखाइको हिसाबले पनि यो चाहिँ एकदमै पेनफुल हुन्छ
रेडियो प्रस्तुति लहर मुक्तिका लागि जुक्तिको आजको यस 12 भागमा हामी धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसनलाई नियन्त्रण नियमन गर्न स्थानीय सरकार र प्रदेश सरकारहरूले गरिरहेका पहल प्रयासहरूका बारेमा बागमती प्रदेश चितौन भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको कुराकानी प्रस्तुत गर्नेछौँ
आउनुहोस् अब करिब आधा घण्टा हामी सँगसँगै छलफल र संवाद गरौं नेपालको संविधान 2072 को मर्म अनुसार मुलुक संघीयतामा गइसकेपछि देशलाई 7 प्रदेश 753 पालिकामा बाँडियो नागरिकले घर छेवैमा सरकारको रूपमा स्थानीय सरकार अनि आफ्नो प्रदेशमा प्रादेशिक सरकार र केन्द्रमा संघीय सरकार गरी 3 तहको सरकार र प्रतिनिधिहरू पाए
यसरी बदलिएको संरचनाले स्थानीय तहहरू बलियो भएर आए उनीहरूले आफ्ना नागरिकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर आफ्नो क्षेत्रको उन्नति र विकासका निम्ति विभिन्न कार्यकलापहरू गर्ने अख्तियारी अनि जिम्मेवारीहरू पनि पाए
जसले गर्दा स्थानीय तहका जनप्रतिनिधिहरू राज्यको नागरिकसँग सबैभन्दा नजिक रहने र दिनानुदिन सम्पर्कमा रहने प्रतिनिधिको रूपमा काम गर्न थाले जनप्रतिनिधिको यो जिम्मेवारीले उनीहरूलाई आफ्नो क्षेत्रको समृद्धिका लागि काम गर्न पर्याप्त रूपमा मार्ग प्रशस्त गरिदियो
यही भित्रै नागरिकको स्वास्थ्य पनि जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी बन्यो यस भूमिकालाई स्थानीय तहले कसरी निर्वाह गरिरहेको छ त धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसन जनस्वास्थ्य सरोकारको महत्वपूर्ण सवाल भएकाले यसको नियमन नियन्त्रणका लागि स्थानीय तहको पहल प्रयास के छ त आज मैले यही विषयमा बागमती प्रदेश चितवन भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीसँग कुराकानी गरेको छु
सुर्तीजन्य पदार्थ भन्नाले रोट बिँडी खैनी गुटखा जस्ता जन्य पदार्थहरू पर्छन् यी पदार्थको सेवनले मानिसलाई धेरै चाहिँ रोगहरू चाहिँ लाग्यो त्यसमा चाहिँ यसलाई कन्ट्रोल गर्नुपर्छ यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ भन्ने मान्यता चाहिँ विश्वव्यापी रूपमा चाहिँ आएको छ त्यही मान्यतालाई चाहिँ राखेर यो एसियाका क्षेत्रका देशहरूको चाहिँ एउटा संगठन छ चाहिँ एपिक्याट चाहिँ भन्ने त्यसको भरतपुर पनि चाहिँ एउटा सदस्य हो महानगरपालिका, महानगरपालिकाले त्यहाँ चाहिँ सदस्य भइसकेपछि अब यसलाई कार्यान्वयनमा चाहिँ ल्याउनुपर्छ भनेर हामी चाहिँ अगाडि बढेका छौँ। र खास गरी सुरुवाती चरणमा गएको वर्ष चाहिँ हाम्रो मेयर साहबको नेतृत्वमा दुई सदस्यीय चाहिँ प्रतिनिधि मण्डलले इन्डोनेसियामा आयोजना भएको चौथो सम्मेलनमा सहभागिता जनाउनु भएको थियो र त्यो चाहिँ सम्मेलनबाट यो क्षेत्रका धेरै सहरहरूमा चाहिँ यो सुर्ती र सुर्तीजन्य पदार्थलाई चाहिँ नियन्त्रण गर्नुपर्छ, यसको चाहिँ सेवनमा प्रतिबन्ध लगाउनु एउटा अभियान चाहिँ चलेको छ र त्यही चाहिँ सम्मेलनले अब पाँचौं सम्मेलन नेपालमा आयोजना गर्ने र नेपालको भरतपुर महानगरपालिकामा आयोजना गर्ने यो डिसेम्बरको 1 र 2 तारिक भन्ने चाहिँ थियो र त्यही अनुसार चाहिँ हाम्रो तयारी पनि चाहिँ गरेका थियौँ तर अब यो COVID-19 कारणले चाहिँ गर्दा यो सम्मेलन लगायत धेरै कुराहरूलाई अलिकति अप्ठ्यारो चाहिँ परेको चाहिँ अवस्था चाहिँ हो, क्यान्सल नै भइहालेको अवस्था चाहिँ छैन तर सम्भवतः चाहिँ अब अहिलेसम्मको तयारीको चाहिँ जुन चाहिँ रफ्तारमा बढ्नु पर्ने थियो नहुँदाखेरि चाहिँ बढ्ने चाहिँ अवस्था छैन। दोस्रो चाहिँ अब यसको लागि हामीले यही चाहिँ सम्मेलन तयारीको लागि हामीले स्थानीय स्तरमा महानगरपालिकाभित्र विभिन्न सरकारवालासँग सम्बन्धित चाहिँ कुरा चाहिँ बैठकहरू पनि बस्छौँ। हामीले 3 चाहिँ बैठक बसेर एउटा कार्ययोजना तयार गरौँ, अब कसरी चाहिँ हामीले यसलाई प्रतिबन्ध चाहिँ गर्ने भनेर चाहिँ कार्ययोजना तयार्यौँ र यो कार्ययोजनाकै आधारमा हामीले चाहिँ कहिले चाहिँ यो प्रचार प्रसार चाहिँ गर्नुपर्छ भनेर स्थानीय रेडियो एफएम पत्र पत्रिका लगायतबाट यसको व्यापक रूपमा प्रचार प्रसार चाहिँ गरियो होइन। दोस्रो यो चाहिँ विभिन्न साइन बोर्डहरू प्रयोग गर्नु हुँदैन सुविधा पदार्थ भनेर चाहिँ यो साइन बोर्ड तयार चाहिँ गरेर महानगरपालिका र माताहरूका चाहिँ विभिन्न वडा कार्यालयहरूमा यो साइन बोर्ड राख्ने काम चाहिँ भयो र वडा कार्यालयहरू लगायतलाई यो सुविधा पदार्थको प्रयोग चाहिँ गर्न हुँदैन भन्ने जनचेतना अभिवृद्धि गर्नको लागि पनि उहाँहरूलाई जनप्रतिनिधिलाई पनि राखेर हामीले चाहिँ छलफल चाहिँ गऱ्यौँ। त्यो छलफलबाट पनि यो अभियानलाई अगाडि चाहिँ बढाउनको लागि अलिकति सहज भयो भन्ने चाहिँ हामीलाई लागेको छ। त्यस्तै चाहिँ गरेर जिल्लाका चाहिँ अन्य स्थानीय कार्यालयहरूलाई पनि यो अभियानमा संलग्न गराउनुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय मार्फत हामीले अरू कार्यालयहरूमा साइन बोर्ड चाहिँ बनाउने र राख्ने कामहरू पनि चाहिँ हामीले चाहिँ गर्यौँ। यो एउटा चाहिँ अभियानभित्रकै चाहिँ कुरा हो, यो महानगरपालिका अन्य कुराहरू अनि अरू यही क्षेत्र चाहिँ उद्योग सङ्घ उद्योग वाणिज्य सङ्घसँग पनि छलफल गरेर चाहिँ यही क्षेत्रहरूमा पनि यसको प्रयोग गर्नु हुँदैन भनेर त्यो छलफल पनि चाहिँ गरियो। अनि तेस्रो चरणमा हामीले खास गरी यो नियन्त्रणात्मक पद्धति चाहिँ अप्नाउनु पर्छ कि भनेर स्थानीय अस्पताल र स्कुल र आसपासका क्षेत्रहरू चाहिँ जुन पनि यो सुविधा पदार्थको प्रयोग सम्बन्धी ऐनमा पनि उल्लेख भएको छ, 200 मिटरको आसपासमा यो राख्न पाइँदैन भनेर भन्ने चाहिँ छ। त्यो अनुसार चाहिँ हामीले यो सरकारी चाहिँ सामुदायिक विद्यालयको चाहिँ आसपास र अन्य विद्यालयको पनि आसपास गरेर चाहिँ 35 विभिन्न पसलहरूको अनुगमन पनि चाहिँ गरिन्छ। त्यस्तै गरेर विभिन्न अब यो भरतपुर त चाहिँ एउटा अस्पतालको हब पनि हो, त्यहाँ चाहिँ यो अस्पताल चाहिँ आसपासका क्षेत्रहरूमा पनि चाहिँ यो सुविधाजन्य पदार्थहरू राख्नु हुँदैन भनेर त्यसको पनि चाहिँ अनुगमन चाहिँ गरियो र 94,700 रुपियाँ जरिवाना पनि चाहिँ हामीले असुल चाहिँ गरेका छौँ। र खास गरी महानगरपालिकाले यो सुविधाजन्य पदार्थको नियन्त्रण चाहिँ गर्ने सन्दर्भमा मेजर रूपमा चाहिँ लिएका कुराहरू यी हुन् र तर पछि अब यो COVID-19 प्रकोप पछि चाहिँ हामीले यी गतिविधिहरू गर्न सकेनौँ, यो अलिकति कठिन पनि चाहिँ भयो र त्योभन्दा अगाडि चाहिँ यो एबिकार्डको 5 सम्मेलन चाहिँ गर्नको लागि विभिन्न बैठकहरू आयोजना चाहिँ गरिएको चाहिँ पनि थियो तर अब चाहिँ यो ठिकै चाहिँ रह्यो, कोभिड चाहिँ हामी केन्द्रित चाहिँ हुन पर्यो र मैले चाहिँ यहाँ उल्लेख गरेका चाहिँ जुन कुराहरू चाहिँ छन् एउटा चाहिँ स्थानीय स्तरमा चाहिँ सरकारहरूसँग चाहिँ बसेर चाहिँ बैठक चाहिँ गर्ने उनीहरूलाई चाहिँ यसको बारेमा जानकारी चाहिँ गराउने, दोस्रो उनीहरू मार्फत यसको निजी क्षेत्र सञ्चार माध्यम हाम्रा जनप्रतिनिधि मार्फत चाहिँ यसको बारेमा चाहिँ सबै ठाउँमा जानकारी गराउँदा यसको व्यापक रूपमा प्रचार प्रसार गर्ने, तेस्रो विभिन्न सरकारी गैर सरकारी कार्यालयहरूमा चाहिँ यो बोर्डहरू चाहिँ सुविधा नपराएको चाहिँ निश्चित क्षेत्र भनेर चाहिँ यो बोर्डहरू साइन बोर्डहरू चाहिँ राख्ने काम चाहिँ गर्ने, चौथो हामीले विभिन्न अब स्कुल अस्पताल र चाहिँ यो अब जस्तो ज्येष्ठ नागरिकहरू बाल वृद्ध चाहिँ बस्ने ठाउँहरू त्यो ठाउँको आसपासका चाहिँ क्षेत्रमा सुविधाजन्य पदार्थ चाहिँ अहिले कुनै पनि हालतमा प्रयोग गर्न पाइँदैन भनेर त्यसको स्तरगत अनुगमन चाहिँ गर्ने यी चाहिँ कामहरू चाहिँ हामीले मेजर चाहिँ गरौँ र चाहिँ त्यहाँबाट जरिवाना पनि सङ्कलन चाहिँ गरौँ। अब महानगरपालिकाले अहिलेसम्म चाहिँ गरेका कुराहरू यी नै हुन्।
भरतपुर महानगरपालिका यो देशको 753 पालिकाहरू मध्ये एउटा सबभन्दा महत्वपूर्ण उपस्थितिमा छ। एउटा पालिकाको मुख्य प्रशासकीय अधिकृतको हैसियतले यो वस्तु पदार्थ र उत्पादनहरूको निरुत्साहन गर्नको लागि पालिकाले केही गर्न सक्ने यहाँहरूको अनुभव रह्यो?
हामीले नै स्थानीय स्तरमा कार्यविधि बनाउन सक्छौँ, कानुन बनाउन सक्छौँ र चाहिँ सो अनुसार चाहिँ स्थानीय स्तरमा कार्यान्वयन गर्न सक्छौँ आफ्नो क्षेत्रभित्र आफ्नो चाहिँ परिधिभित्र रहेर। त्यसकारण त्यही हिसाबले चाहिँ हामीले काम गरेका हौँ। एउटा दोस्रो चाहिँ यो एसिफिक रिजनको चाहिँ एउटा सिटीहरूको संगठन चाहिँ यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त संगठन हो र त्यसको पनि सदस्य भएको नाताले त्यसबाट पनि हामीले चाहिँ काम गर्यौँ। र मेरो समग्र चाहिँ भनाइ चाहिँ के हो भने अब तपाईँ काम गर्नुहोस्, राम्रो काम गर्नुहोस्, तपाईँलाई चाहिँ कुनै पनि कानुनले रोक्छ भन्ने मलाई लाग्दैन। त्यसमा चाहिँ तपाईँ हामी जसले चाहिँ राम्रो काम गरौँ अब अहिले तत्काललाई किन हामीले हाम्रो पालिकाको तर्फबाट नै महानगरपालिकाको तर्फबाट नै हामीले यो काम चाहिँ गरेका छौँ। अब यही अनुसार चाहिँ हुन्छ भन्ने हाम्रो विश्वास छ।
यदि यो सम्मेलन अब 1-2-3 तारिक अथवा डिसेम्बरमा त सकिहाल्छ भएको खण्डमा, तर समग्र रूपमा भरतपुर महानगरपालिका अरू नगरपालिकाको नाजमा कस्तो बनाउने एउटा भावना अथवा सोच गर्नुभयो?
महानगरपालिकालाई सुर्ती जन्य पदार्थ चाहिँ निषेधी चक्र चाहिँ बनाउने हो हामीले। यहाँ महानगरपालिकाभित्र कसैले पनि चुरोट बेडी चाहिँ खाँदैनन्, सुर्ती चाहिँ खैनी खाँदैनन्, गुटखा खाँदैनन् भन्ने चाहिँ महानगरपालिका बनाउने हो। त्यही प्रक्रियामा हामी चाहिँ थियौँ होइन, हामीले त्यो चाहिँ गर्थ्यौँ पनि। हाम्रो धेरै अभियानहरू अगाडि बढेका पनि थिए, माहौल पनि तयार थियो, यहाँका स्वयंसेवी युवाहरू पनि त्यसमा चाहिँ लाग्नु पनि भएको चाहिँ थियो। तर अब यो COVID-19 गर्दा यी कुराहरूलाई चाहिँ अहिले तत्काललाई चाहिँ रोकिएको छ। तर यो काम चाहिँ अब अलिकति अब यो मन्थर चाहिँ हुने बित्तिकै हामी निरन्तर रूपमा यसलाई चाहिँ गर्दै चाहिँ लैजान्छौँ।
अहिले हामी सुर्तीजन्य वस्तु र पदार्थहरूको धुवाँ रहित र धुवाँ सहित सेवन, दुर्व्यसन र लत अम्मलबाट छुटकाराका लागि समर्पित रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनिरहेका छौँ।
धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसनलाई कम गर्न भरतपुर महानगरपालिका क्षेत्रभित्र चालिएका कदमहरूको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएकोमा बागमती प्रदेश चितवन भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीप्रति आभारी छौँ।
भरतपुर चितवनपछि अब लागौं प्रदेश एकतर्फ। तथ्य तथ्याङ्क र अध्ययनहरूले नेपालका 7 प्रदेशहरूमध्ये प्रदेश 1 सबैभन्दा कम सुर्तीजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको खपत प्रयोग गर्ने प्रदेशको रूपमा देखिएको छ। यस सकारात्मक नतिजा आउनुको पछाडि एकातिर नागरिकमा बढेको स्वास्थ्य चेतनासँगै स्थानीय सरकारका सचेतनामूलक अभियानहरूको पनि उत्तिकै भूमिका छ भन्न सकिन्छ।
कसरी काम गरिरहेको छ त प्रदेश 1 सरकारले धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसनलाई कम गर्नको निम्ति? यही सवाल आज हामीले प्रदेश 1 का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेलाई सोधेका छौँ।
दुर्व्यसनको समस्या प्रदेश 1 कसरी मूल्याङ्कन गर्नुहुन्छ यो सम्बन्धी अख्तियारी प्राप्त मन्त्रीको हैसियतले?
म जब सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा गए, मन्त्रीको हैसियतमा जिम्मेवारीमा गइसकेपछि मैले सबैभन्दा पहिले स्वास्थ्यलाई र त्यसमध्ये पनि सफाईलाई प्राथमिकता दिनुपर्छ भनेर शौचालय निरीक्षण गर्ने अभियान सञ्चालन गरे र मैले 100 संख्यामा सार्वजनिक शौचालयहरूको निरीक्षण गरे। त्यस क्रममा म हरेक शौचालयभित्र गुटका खैनीका खोलहरू, चुरोटका ठुटाहरू देख्न थाले। शिक्षण संस्थाका शौचालयहरू समेत सुर्तीजन्य पदार्थका खोलहरूले भरिभराउ हुने अवस्था देखे। म जान चाहिँ शौचालय निरीक्षण गर्न गएको, तर जुनसुकै शौचालयमा जाँदाखेरि पनि गुड्का र खैनीका खोलहरू, सुर्ती र चुरोटका ठुटाहरू चाहिँ प्रशस्त देखिसकेपछि मेरो विषय त्यतातिर केन्द्रित भयो र मैले शौचालयको अभियान केही अवधि चलाएपछि मैले अब यो सुर्तीजन्य पदार्थमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सोच बनाए। त्यस कैयौं भेला बैठक गोष्ठीहरू आयोजना भए। त्यस क्रममै प्रदेश सरकारको तर्फबाट एउटा निर्देशिका पनि हामीले जारी गर्यौं, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी निर्देशिका समेत हामीले तयार गर्यौं र त्यसपछि हामी जागरणका कामहरूमा लाग्यौं र हामीले 10,000 प्रदर्शनी समेत सुर्तीजन्य पदार्थ चाहिँ सेवन गर्नु हुँदैन भन्ने व्यवहारका लेखिएका सहभागितामा 1 प्रदेशको राजधानी विराटनगरमा हामीले भव्य समारोह पनि गर्यौँ, प्रदर्शनी पनि गर्यौँ, त्यस्ता धेरै जुलुसहरू हामीले निकाल्यौँ। यसरी एउटा जागरणको अभियान केही अवधि हामीले चलायौँ भने अब हामी कार्यान्वयनमा जानुपर्छ भन्ने चरणमा हामीले मुख्यमन्त्री कार्यालयबाट यो अभियान सुरु गर्यौँ र 1 प्रदेशका मुख्यमन्त्रीको कार्यालयको वरिपरि 100 मिटर दायाँ बायाँ सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन युक्त कार्यालय भनेर हामीले साइन बोर्ड टाँच्ने र त्यहाँ पूर्ण रूपले अनुगमन गर्ने त्यसको कार्यान्वयन गर्ने गराउने काम हामी त्यहाँबाट थाल्यौँ। र यसै गरी प्रदेश सरकारका सबै मन्त्रालयहरूलाई हामीले क्षेत्र घोषणा गर्यौँ र प्रदेश सभालाई घोषणा गर्यौँ। त्यसपछि क्रमशः हामी कार्यालयहरूतर्फ केन्द्रित भयौँ र त्यसपछि हामी शिक्षण संस्थाहरू प्रवेश गरौँ। कमसे कम हप्तामा 8-10 शैक्षिक संस्थाहरू बिहान बेलुका कुनै बेला समय निकालेर म आफै जाने र स्कुलमा सारा शिक्षक विद्यार्थीहरू साथमा लिने र त्यहाँ डेमोन्स्ट्रेसन पनि गर्ने र त्यहाँ चाहिँ विज्ञहरूबाट सूचीजन्य पदार्थको बारेमा जानकारी पनि दिने। यसरी हामीले चाहिँ स्कुल स्कुलमा अभियान चलायौँ र खास गरी अस्पतालहरूमा पनि यो अभियान चलायौँ र हामीले चाहिँ गत आर्थिक वर्ष 2076-77 एक नम्बर प्रदेशलाई सूचीजन्य पदार्थ नियमन र नियन्त्रण युक्त प्रदेश घोषणा गर्ने हाम्रो तयारी थियो तर कोविडका कारणबाट हाम्रो त्यो अभियानमा अवरोध भयो र हामीले सोचेका सबै क्रियाकलापहरू गर्न सकेनौँ। त्यो हाम्रो जुन तयारी थियो एकपछि अर्को पालिका लेभलबाट हामी चाहिँ घोषणा गर्दै जाने र सिङ्गो प्रदेशलाई चाहिँ सूचीजन्य पदार्थ नियन्त्रण र नियमन युक्त प्रदेश बनाउने हाम्रो योजना थियो। त्यसमा केही अवरोध भएको छ र फेरि हामीले चाहिँ कोभिड पछि फेरि त्यसलाई एकपटक पुनः हामीले सञ्चालन गर्यौँ कि कोभिडको संक्रमणमा समेत सूचीजन्य पदार्थको सेवनको प्रभाव भन्ने कुरा चाहिँ विज्ञहरूले औँल्याउनु भयो। मानव खैनी खाने मान्छेले चाहिँ एकदम हातमा मोलेर चाहिँ खैनी खाने, आफू मात्रै नखाने अर्को दुईजनालाई पनि दिने, अनि सुरोज बुढी पनि आफू खाने त्यही अर्कोलाई पनि दिने, यसरी चाहिँ कोरोनाको संक्रमणका अनेक माध्यमहरू छन्, त्यसमध्ये एउटा चाहिँ सूचीजन्य पदार्थ समेत हो भन्ने कुरा चाहिँ हाम्रा विज्ञ निष्कर्ष निकालिसकेपछि अब यस दिशातर्फ पनि हामीले ध्यान केन्द्रित हुनुपर्छ भनेर हामीले केही जागरणका कामहरू गर्यौँ। विभिन्न सञ्चार माध्यमहरूबाट समेत त्यसका सूचनाहरू सार्वजनिक गर्यौँ, विभिन्न फोटोहरू प्रदर्शन गर्यौँ, भिडियो बनाएर हामीले चाहिँ फेसबुक युट्युबहरूमा अपलोड गर्ने र प्रचार प्रसार गर्ने जस्ता कामहरू गर्यौँ। त्यसरी सूचीजन्य पदार्थलाई नियन्त्रण र नियमन गर्ने हाम्रो प्रयास जारी छ। कोभिडको एउटा प्रतिकूल अवस्थामा समेत हामीले यसलाई निरन्तरता दिएका छौँ।
त्यसो भए प्रदेश एकको पालिका र वडा स्तरमा भने कस्तो होला त?
वडा स्तरमा यो अभियान झार्ने र हरेक घर घरमा यो पुर्याउने र विद्यार्थीहरूलाई यसका भाग बनाउने, हरेक विद्यार्थीहरूले आफ्नो घर परिवारलाई चाहिँ हामीले स्कुलहरूलाई चाहिँ सूचीजन्य पदार्थ निषेधित एरिया घोषणा गर्ने, हाम्रा जनप्रतिनिधिहरू रहेका कार्यालयहरूलाई घोषणा गर्ने, सरकारी कार्यालयहरूलाई घोषणा गर्ने र यो अभियानका मुख्य भाग चाहिँ हामीले विद्यार्थीहरूलाई बनाउने, हरेक विद्यार्थीले आफ्नो घर परिवार चाहिँ सूचीजन्य पदार्थ नियमन र नियन्त्रण युक्त परिवार हो भन्ने कुरा घोषणा गर्ने गराउने यस खालको अभियान चाहिँ हामीले सोचिरहेका छौँ।
प्रदेश एकको जनसाङ्ख्यिकी हेर्दा कुन वर्ग र कुन क्षेत्र अनि कुन समुदायलाई यसले बढी प्रभाव पारेको जस्तो लाग्छ यो सूचीजन्य वस्तु पदार्थ र उत्पादनहरूले?
सूचीजन्य पदार्थको प्रभाव चाहिँ खास गरी टिन एजरहरूमै बढी देखिन्छ। टिन एजमै मान्छे चाहिँ बढी त्यो दिशातर्फ लक्षित हुने, अझ बढ्दा चाहिँ मैले शैक्षिक संस्थाहरूको भ्रमणमा जाँदा देखिएको दृश्यबाट पनि मैले के अनुमान गरेँ भने बढ्ता असर चाहिँ टिन एजरहरूलाई नै छ।
अहिले भएका नीति नियम कानुन नियमावली र ऐनमा यो समग्रमा पूर्ण छ यो सूचीजन्य वस्तु पदार्थ र उत्पादनहरूको विरुद्धमा यो अहिलेको मौजुदा कानुन पर्याप्त छ?
अब अहिले भएको कानुनले चाहिँ सूचीजन्य पदार्थ सार्वजनिक स्थलमा सेवन गर्ने व्यक्तिलाई 200,000 जरिमाना गर्ने व्यवस्था छ। हामी त्यही आज भएको कानुनी व्यवस्थालाई नै आधार मानेर अगाडि बढ्ने प्रयास गरिरहेका छौँ, तर त्यो पर्याप्त छैन, त्यो सहज छैन र यसलाई सच्याएर सुधारेर जानुपर्छ भन्ने सोचाइ छैन। खास गरी पालिका लेभलमै यो अधिकार दिनुपर्छ, त्यसको चाहिँ नियमन गर्ने चाहिँ अख्तियारी हरेक कार्यालय प्रमुखलाई त्यो अधिकार हुनुपर्छ र हाम्रा हरेक सरकारी निकायहरूमा त्यो अधिकार हुनुपर्छ, अनि मात्रै हामी यो अभियानलाई सार्थक बनाउन सक्छौँ।
जस्तो हामी आफू जो सुर्ती चुरोट अथवा खैनी गुटखा जर्दा आदि यसको प्रभाव खराब छ अथवा यिनीहरू खराब वस्तु हुन् भन्ने पक्ष एउटा छ भने अर्कोतिर उत्पादकहरू छन्, अर्कोतिर करको लागि पहल गर्ने राज्य छ, अर्कोतिर यसमा व्यापार गर्ने वर्गहरू छन्, उनीहरूलाई हामी सामेल गराउँदैनौ, हामी एको र उनीहरूको विपक्षमा खन्निएको छौँ कि त यस्तो लाग्दैन?
त्यस्तो होइन, जस्तै मानौ एउटा उत्पादकलाई पनि तपाईँको उत्पादनमा तपसिलका शर्तबन्धहरू पालना गर्नुपर्छ भनेर भनिएको छ, ती परिपालना भए नभएको नियमन प्रभावकारी हुन सकेको छैन। वितरकलाई पनि तपाईँले यहाँ बेच्न पाउनुहुन्छ, यहाँ बेच्न पाउनुहुन्न, यस्तो चिज बेच्न पाउनुहुन्छ, यस्तो पाउनुहुन्न भन्ने कानुनी व्यवस्था छ, तर त्यसको नियमन प्रभावकारी हुन सकेको छैन। त्यसै गरी उपभोक्ताहरूलाई पनि तपाईँले यहाँ उपयोग गर्न पाउनुहुन्छ, यहाँ पाउनुहुन्न भन्ने कुरा कानुनी व्यवस्था व्यवस्था छ तर त्यसको परिपालना गराउन सकेका छैनौँ। त्यसो भएको हुनाले यो कानुनी व्यवस्थाको कारणले मात्रै यो समस्या सिर्जना भएको होइन, भएको कानुनी व्यवस्थालाई समेत हामीले चाहिँ कार्यान्वयन गर्न नसकिरहेको अवस्था हो।
मन्त्रीज्यू कतिको सचेत हुनुहुन्छ यो कर कम भयो नेपालको सुतिजन्य वस्तु पदार्थ र उत्पादनमा, जस्तो अहिले 27-30% कर लागेको छ विभिन्न करहरूको मिश्रण गर्दा, यो कर बढाइदियो भने यो समस्या धेरै हदमा निराकरण हुन्थ्यो, किनभने कर बढाएपछि राजस्व पनि नघट्ने तर कर बढाएको हुनाले मानिसहरूले खान पनि कम गर्ने, किनभने जसले खान्छ उसले धेरै कर तिरेर खान्छन् भन्ने एउटा सिद्धान्त पनि छ, त्यसको बारेमा यहाँले केही सोच बनाउनु भएको छ?
यो मलाई पनि महसुस भएको कुरा हो, यसको चाहिँ करको दायरामा ल्याएको तर कर चाहिँ एकदम थोरै नै भयो भन्ने खालको विभिन्न सुझावहरू पनि आएका छन्। कर निर्धारण सम्बन्धी र त्यसको व्यवस्थापन चाहिँ जिम्मेवारी अर्को मन्त्रालय चाहिँ भएको हुनाले मैले यति नै यसमा गर्न सकेको छैन, तर यहाँले भन्नुभएको कुराप्रति हाम्रो ध्यान आकृष्ट भएको छ र सम्बद्ध मन्त्रालय मार्फत हामी यो कुरालाई ध्यान पुऱ्याउँ।
त्यसो भए प्रदेश एकको यो सम्बन्धी मन्त्रालयमा आफ्नो सामाजिक मन्त्रालयको तर्फबाट एउटा केही न केही लेखा पढी अथवा केही ठोस अभियानको लागि अघि बढ्नुहुन्छ?
हजुर, एकदम निश्चय नै।
देशको संघीय मन्त्रालय जो अर्थ मन्त्रालयमा आएर करको दायरा अथवा करको बारेमा निर्णय हुन्छ, केही यहाँको माग छ?
यो चाहिँ राजस्व बढाउने एउटा माध्यम त हो तर यो अन्तिम अस्त्रको रूपमा हामीले यसलाई लिनु हुँदैन, तर जुन माध्यम भनिएको छ त्यो अनुपातमा राजस्व जुन अनुपातमा उठ्नु पर्थ्यो त्यो अनुपातमा उठिरहेको छैन र यसमा पनि धेरै ठुलो चुहावट र अनियमितता छ भन्ने मेरो बुझाइ छ र त्यसभित्र पनि नियमन र व्यवस्थापनको जरुरी छ।
प्रदेश एकका नागरिकहरूलाई श्रुतिजन्य वस्तु पदार्थ र उत्पादनहरूको बारेमा यहाँको निवेदन भनौँ अथवा एउटा अनुरोध के छ?
जसलाई यो लत बसेको छ उहाँहरूले पनि त्यसलाई परित्याग गर्दिन, श्रुतिजन्य पदार्थको सेवन नगरिदिनका लागि म अपिल गर्छु भने उहाँहरूले आफ्ना सन्ततिहरू छोरा छोरी नाति नातिनाहरूलाई समेत श्रुतिजन्य पदार्थ हानिकारक हो त्यसलाई प्रयोग नगर भनेर सचेत गर्न गराइदिनका लागि म अपिल गर्छु।
हस्, धेरै धेरै आभारी छौँ,
धन्यवाद।
धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसनलाई कम गर्न प्रदेश एक सरकारले गरिरहेको पहल प्रयासका बारेमा महत्वपूर्ण जानकारी दिनुभएकोमा प्रदेश एकका सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेप्रति आभारी छौँ। प्रदेश एक सरकारको यस अभियान र यसले पारेको सकारात्मक प्रभावको सिको देशभरिका अरू प्रदेश र पालिकाहरूले समेत अनुसरण गर्न जरुरी छ।
दसैँ आयो खाउला पिउला,
हो त त्यो भन्दा अगाडि साबुन पानीले हात धोउला,
एकअर्का बीच भौतिक दूरी पनि कायमै राखौला,
भेटघाट जमघटलाई सकभर कम नै गरौला,
कतै निस्किनै परे नबिर्सिकनै मास्क र सेनिटाइजर लाउँदै गरौला,
यस्तो गरेछ त म कोरोना कसरी आउला,
दत्त कोरोना हामी त तिमीसँग छुट्टै बसौला, अनि यसपालिको चाडबाड कोरोनाबाट बच्दै बचाउँदै यसै गरी मनाउला,
सुरक्षित भएर सावधानीका साथ मनाऊ यसपालिको चाडबाड।
कोरोना भाइरस COVID-19 को महामारीबाट जोगियौं र जोगाऊ तपाईं हाम्रो घर परिवार।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस 12 भागमा हामीले धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थ तथा उत्पादनहरूको सेवन दुर्व्यसनलाई नियन्त्रण नियमन गर्न स्थानीय सरकार तथा प्रदेश सरकारले गरिरहेका पहल प्रयासहरूका बारेमा बागमती प्रदेश चितवन भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीसँगको कुराकानी र प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको कुराकानी प्रस्तुत गर्यौं।
आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको विचार आफ्नो पूरा नाम ठेगाना र पालिकासँगै हामीलाई फोन गरेर रेकर्ड गराउनु होला है।
कार्यक्रम मुक्तिका लागि जुक्तिका बारेमा सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने निशुल्क टोल फ्री IVR नम्बरहरू क्रमशः NTC फोन चलाउनेका लागि 1660100456 र NCL चलाउनका लागि 98015720000।
रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर यही निशुल्क टोल फ्री आइभीआर नम्बरमा हामीलाई श्रोता सहभागीले आफ्ना प्रतिक्रिया रेकर्ड गराउनु भएको छ। अब सुनौ तिनै मध्येका केही प्रतिनिधिमूलक प्रतिक्रिया।
नमस्कार, मेरो नाम रिया सरावल, म नेपालगञ्ज बाँकेबाट बोलेको हो। मुक्तिको लागि जुक्ति हुने कार्यक्रम एकदम राम्रो छ, एकदम अति उत्तम छ। यस्ता कार्यक्रमहरू हुनुपर्छ र कार्यक्रम राम्रो लाग्छ मलाई।
नमस्कार, मेरो नाम रमेश ऋषियो, म 37 वर्ष जनगढी कैलालीदेखि बोलिरहेको छु। मलाई यो मुक्तिको जुक्ति एकदम मनपर्छ। यो मुक्तिको जुक्ति भन्ने कार्यक्रम मेन म सुन्ने गर्छु है। हजुरको कार्यक्रम मलाई एकदम सन्दर्भिक, एकदम राम्रो, एकदम मनपर्छ। धेरै कुरा मैले यहाँबाट सिकेको छु।
नमस्कार, मेरो नाम प्रकाश सिंहल, कालीकोट जिल्ला राजकीय नगरपालिका 11 नम्बर 1 बोल्दैछु। मुक्तिको लागि जुक्ति कार्यक्रम शनिबार हप्ताको हप्ता आउनु पर्ने मैले सुझाव दिएको छु। अझै भन्नुहुन्थ्यो हप्ताको हप्ता शनिबारको शनिबार आएपछि धेरै कुरा जानकारी पाउन सक्नुहुनेछ उहाँहरू। धन्यवाद।
नमस्कार, म सुनखेतको चिन्ता गाउँपालिका 8 नम्बर 9 नम्बर सुखे देखेको छु, कुमार गौतम। मलाई मुक्तिका लागि जुक्ति प्रोग्राम एकदमै मनपर्छ। म यो प्रोग्राम आफू पनि सुन्छु र अन्य साथीहरूलाई पनि सुन्न आग्रह गर्छु। यो कार्यक्रमबाट मैले धेरै कुराहरू सिकेको छु। कार्यक्रम निरन्तर हेरिरहौँ। धन्यवाद।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर महत्वपूर्ण सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएकोमा हामी आभारी छौँ।
आगामी दिनमा पनि हामीलाई नियमित सल्लाह, सुझाव, प्रतिक्रिया पृष्ठपोषण पठाउँदै गर्नुहोस् है। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा आफ्नो नाम, पालिका, प्रदेश र जिल्ला पनि बताउनुहोस् है।
सहभागी श्रोता, अब भने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको यस 12 खण्डबाट बिदा माग्दैछौ। अर्को पल्ट अबको 2 सातापछि फेरि पनि उपयोगी र महत्वपूर्ण सवाल सरोकारसँगै आउनेछौ। छुट्टिनु अघि एउटा आग्रह, चाडबाडको बहानामा आफ्नो स्वास्थ्य बिग्रिने वा बिगार्ने पदार्थहरूको सेवन नगरौं। सुर्ती चुरोट, मादक पदार्थ जस्ता हानिकारक वस्तु पदार्थहरूबाट आफूलाई टाढा राख्दै सुरक्षित र स्वस्थ रूपमा चाडबाड मनाऊ। फेरि पनि लोक पर्व बडा दशैं 2077 को शुभकामना।
यति भन्दै कार्यक्रमबाट आजको लागि यस संरचनाका सहकर्मीहरू पवन, यशोदा, सुशीला सँगै प्रविधि सहकर्मी दिनेश र म अचला,
अनि म उपेन्द्रलाई पनि बिदा दिनुहोस्।
नमस्ते, नमस्ते।